नमस्कार, कार्यक्रम आधा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि आधा घन्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी स्थानीय तहको योजना कार्यान्वयनको अवस्था र यसलाई प्रभावकारी बनाउन के गर्नु पर्ला भन्ने विषयमा गरिएको छलफल सुन्छौँ। यसै विषयमा छलफल गर्न कार्यक्रममा आज हामीसँग हुनुहुन्छ विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मनमाया ढकाल र नागरिक समाज संस्थाका प्रतिनिधि हिमबहादुर रेग्मी। स्वागत छ यहाँ दुवैजनालाई कार्यक्रममा।
धन्यवाद।
अब 2075-76 छुट्याइएका योजनाहरू वीरेन्द्रनगर नगरपालिकाले कसरी सम्पन्न गर्दैछ?
वीरेन्द्रनगर नगरपालिकाले वार्षिक बजेट नीति तथा कार्यक्रमहरू प्रस्तुत गरे पश्चात करिब एक वर्षको सिलसिलामा त्यो सबै कार्यक्रमहरूलाई सम्पन्न गर्नुपर्ने थियो, होइन? हामीले सुरुमा के भनेका थियौँ भने सबै कामहरू वैशाख मसान्त अथवा जेठको 15 सक्नुपर्छ, यो भौतिक पूर्वाधारतर्फका कामहरू सबै सक्नुपर्छ र अन्य कामहरूलाई पनि त्यही अनुरूप अगाडि बढाउनु पर्छ भनेर नगर कार्यपालिकाको बैठकमा एक खालको नीति पनि हामीले तय गरेका थियौँ र केही टेन्डर प्रक्रियाबाट सुरु भएका कामहरू अलिकति ढिला हुन गयो, तर पनि हाम्रो निरन्तर प्रयास र हाम्रो निरन्तर त्यसलाई फलोअप गर्दाखेरि एकाध योजना बाहेक सबै योजनाहरू हाम्रो सम्पन्न जेठ मसान्तसम्ममा भइसकेको अवस्था पनि हो। तर अब नगर गौरवको योजना अनुरूप हामीले केही बजेटहरू विनियोजन गर्यौँ, होइन? हामीसँग 3 करोड रकम थियो, हामीले प्रदेश सरकारसँग त्यो म्याचिङमा काम गर्नुपर्छ भनेर धेरै लबिङ पनि गरेका थियौँ र हामीलाई त्यो अनुरूप आश्वासन पनि थियो। पछि प्रदेश सरकारले त्यसमा 2 करोड थप गरिसकेपछि हामीले 3 करोड रुपियाँको मंगलगढ़ीदेखि काक्री बिहारसम्मको जुन त्यो ड्रेन छ त्यसको लागि टेन्डर आह्वान गरेर प्रक्रिया अगाडि बढायौँ। यद्यपि अलि प्रदेश सरकारसँगको त्यो सहकार्यमा केही ढिलो भयो हामीलाई, होइन? त्यो रकम आउन ढिलो भयो, समय अलि घर्किसकेको थियो र त्यसपछि फेरि टेन्डर प्रक्रियामा जाँदाखेरि करिब 35-40 दिन त्यसको आफ्नै प्रक्रियाहरू पूरा गर्नुपर्ने, त्यो कारणले काम तत्काल आर्थिक वर्षमा सक्ने अवस्था नभइसकेपछि हामीले हतार हतारमा काम गर्नु हुँदैन, होइन? त्यो रकमलाई हाम्रो नगरसभाबाट नै फेरि पास गरेर निरन्तर त्यही काम गर्ने गरी अगाडि बढाउनुपर्छ भनेर क्रमागत योजनाको रूपमा हामीले त्यो कामलाई अगाडि बढायौँ। त्यसै गरेर अरू थप रकमको यो जुन खुल्ला मञ्च अब संरक्षण गर्ने यसलाई चाहिँ एउटा खुल्ला पार्कको रूपमा अलि अव्यवस्थित जस्तो पनि भयो, बिस्तारै यो अलि संरक्षणविहीन जस्तो पनि भयो। यसको वरिपरि कम्पाउन्ड वाल लगाउने, पारदर्शी किसिमको लगाउने र बिचमा चाहिँ दुबोहरू रोपेर एउटा मर्निङ वाक इभिनिङ वाक गर्ने जस्तो खालले कहिलेकाहीँ एकाध हुने कार्यक्रमहरू हुने हिसाबले त्यसलाई अलि व्यवस्थित गरेर सबै मान्छेहरू साँझ बिहान दौडिन घुम्न बस्न खालले चाहिँ त्यसलाई बनाउनुपर्छ संरक्षण भनेर त्यसको टेन्डर प्रक्रिया अगाडि बढाइसक्यो र नगरपालिका तलतिरपट्टि पनि अलि अव्यवस्थित रूपमा भएको हुनाले नगर महत्त्वको योजना अनुरूप हामीले त्यसलाई टेन्डर प्रक्रिया पनि अगाडि बढाइसक्यौँ र अब काम सुरु हुन्छ। अन्यत्र ओडाहरूका 1-2 योजना बाहेक लगभग सबै योजनाहरू सम्पन्न भइसकेको अवस्था चाहिँ नगरपालिकाको हो।
केमजी, अब यहाँ नागरिक समाज संस्थाको एउटा प्रतिनिधि हुनुहुन्छ, होइन? यहाँहरूले यो कामहरू यहाँको कार्यक्षेत्रले पनि यहाँहरूले हेर्नु भएको छ। जस्तो उपप्रमुखजीले भन्नुभयो लगभग हामीले चैतमै कार्यक्रमहरू सकिसकेका छौँ भनेर, यहाँहरूले बाहिर पनि हेर्नुहुन्छ। जस्तो स्थानीय निकाय हुँदाखेरि असारे विकास भनेर एउटा जुन बोल्ने भाषा थियो, स्थानीय तह हुँदा पनि हामीले त्यो फरक देख्न पाएको जस्तो महसुस नागरिकले गरेको जस्तो पाइँदैन, यहाँले कसरी हेर्नु भएको छ?
स्थानीय सरकार सञ्चालन ऐनले के व्यवस्था गरेको छ भन्दा स्थानीय आयोजनाहरू जति पनि योजनाहरू छन् ती योजनाहरूको पहिचान पनि स्थानीय तहले नै गर्ने र त्यसको छनौट पनि स्थानीय तहले गर्ने र त्यसको कार्यान्वयन गर्ने र त्यसको अनुगमन गर्ने र त्यसको स्वीकृति गर्नेसम्म जिम्मेवारी स्थानीय तहलाई नै छ र त्यही स्थानीय सरकार सञ्चालन ऐनमा नै टेकेर हेऱ्यो भने जुन खालको हामीले योजना तर्जुमा तथा बजेट निर्माण दिग्दर्शन 2074 छ त्यसले के गरेको छ त भन्दा जब यो असार मसान्तमा नगरसभाले सबै कार्यक्रमहरू स्वीकृति गर्छ र त्यो स्वीकृति गरिसकेपछि सात दिन भित्र स्वीकृति भएको सात दिन भित्रमा सबै त्यो बजेट कार्यक्रमहरू चाहिँ कार्यकारी प्रमुख कहाँ पुगिसकेको हुनुपर्छ र त्यो कार्यकारी प्रमुख कहाँ पुगिसकेपछि र त्यसको पन्ध्र दिनपछि त्यसको अध्ययन गरेर हाम्रो सबै शाखा महाशाखाहरू अनि वडाका वडा सचिवहरू कहाँ त्यहाँ पुगिसक्नुपर्ने र त्यो पुगिसकेपछि पनि फेरि त्यो महाशाखाहरू अथवा ती वडा सचिवहरूले फेरि त्यसको अध्ययन गरेर सात दिनभित्रमा फेरि कार्यकारी कहाँ पुग्नुपर्ने र त्यो पुगिसकेपछि त्यसपछि फेरि पाँच दिनभित्र त्यसलाई परिचालन गर्नुपर्ने होइन त्यो चाहिँ बजेट चाहिँ स्लिङहरू त्यसरी पठाउने अनि त्यसरी कार्यक्रमहरू सुरुवात गर्ने भन्ने खालको व्यवस्था त्यसमा गरेको छ।
त्यो प्रक्रियामा लागेपछि समयमा काम
त्यसरी व्यवस्था गरेको छ होइन। जस्तो अब हामीले योजना छनौट प्रक्रियाको त्यो सात चरणसम्म त मानौँ केन्द्रको बजेटले केही अथवा केन्द्रको निर्देशनले जुन समयमा आइपुग्नु पर्थ्यो फागुन मसान्त र अब चैत मसान्तभित्र आइपुग्नु पर्ने हो त्यसले ढिला गर्यो भने त यता त्यो चरण सात चरणमा अलिकति ढिला हुन्छ तर सबै नगरसभाहरू गाउँसभाहरू के गर्छ त भन्दा असार मसान्तभित्र सकिन्छ होइन। त्यो प्रक्रिया चाहिँ प्रक्रियागत रूपमै गएको छ र त्यसपछिको प्रक्रियाहरू चाहिँ एकदमै कता कति अल्झिएको हो कि अथवा ढिला भएको हो कि भन्ने खालको त्यस्तो देखिन्छ। जब यो कुराहरू अगाडि बढ्छ त्यसपछि चाहिँ जस्तो पहिलो चौमासिकमै सबै कुरा प्रक्रियाहरू पुरा भइसक्छ होइन त्यो सबै प्रक्रिया भइसकेपछि अनि मात्र हामी त्यो उपभोक्ता समितिहरूमा अगाडि जानेर यो असारे बजेट जुन छ नि यो चाप चाहिँ घट्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
तर हेर्दाखेरि चाहिँ फेरि सुरुमा काम नगर्ने पछाडि पछाडि आत्तिने चाहिँ देखिन्छ होइन। त्यो चाहिँ
एकदमै त्यस्तो भइरहेको छ होइन। जनताले त्यस्तो खालको महसुस गर्न पाएको छैन। हिजोको जुन हिजो र अहिले तुलना गर्यो भने कुनै पनि फरक छैन। हिजो पनि लक्षित वर्गको बजेटहरू भयो भने जति बेला असार लाग्छ अनि सबै होटेलहरू बजारका होटेलहरू सबै छ्यापछ्याप्ती भरिने र अहिले पनि हेऱ्यो भने जस्तो दलित लक्षित बजेट होस् अथवा युवा लक्षित बजेट महिला लक्षित बजेट कम्प्युटर तालिमका कुरा हुन् अथवा त्यो ढाका तालिमका कुराहरू यस्तो कुराहरू त अलिक सुरुवातदेखि नै गर्दा पनि हुन्थ्यो होला। त्यो अहिले नै त्यो चापाचाप गरेर त्यसलाई सक्नुपर्ने होइन। त्यसलाई भनौँ न मैले कतिपय स्थानीय तहमा जाँदा के पनि देखाएको कुनै शाखाको एउटै शाखाको कर्मचारीले सातवटा आठवटा चेकहरू पनि यो 25-26 गते बुझेको चाहिँ मैले देखाएको छु भने त्यो खालको सिस्टम चाहिँ अब हामीले पहिलेदेखि नै गर्न नसकेर नै भएको होला जस्तो लाग्छ।
अहिले अब असारमै हेर्दाखेरि त्यस्ता कार्यक्रमहरू सामाजिक सञ्जालहरूमा फोटो आउने चाहिँ बढी
देखिरहेको छ।
75-76 विराटनगर नगरपालिकाले कति बजेट चाहिँ छुट्याएको थियो नि? यो
गत आर्थिक वर्षमा हाम्रो करिब 32 करोडको बजेट चाहिँ हामीले छुट्याएका थियौँ होइन। करिब 32 करोडको बजेट विनियोजन हामीले गऱ्यौँ। 32 करोड बजेटमा शिक्षा स्वास्थ्य अब स्वरोजगार लगायत एउटा सामाजिक क्षेत्र र पूर्वाधार क्षेत्र थियो र हाम्रो बजेटको धेरै जसो भाग पूर्वाधार विकासमा नै थियो होइन। पूर्वाधार विकासलाई नै अब अलिकति प्राथमिकतामा सबै पर्नुपर्छ भन्दा भन्दै पनि आवश्यकता बढी पूर्वाधारमा नै देखिएको र पूर्वाधारतर्फ थियो र हामीले बजेट जुन खर्च प्रक्रिया हुन्छ त्यो खर्च प्रक्रिया चाहिँ लगभग यो असारसम्म हाम्रो 90-93% हुन्छ भनेर हाम्रो समीक्षामा पनि आइसकेको छ। अब असार मसान्त समय जस्तो अघि पनि हाम्रो खेम सरले भन्नुभयो होइन, कतिपय चेकहरू अन्तिम काटिन्छन् किन काटिन्छन् भन्ने कुराहरू यद्यपि कार्यक्रमहरू सुरुबाटै गर्नुपर्छ भन्ने मान्यतामा र प्रयासमा हामी पनि छौँ। तर कहिलेकाहीँ के हुन्छ भन्दा जस्तो पिच गर्नुपर्ने मानौ बाटो पिच गर्नुपर्ने, अहिले हाम्रो प्रत्येक ओडामा सुरुको वर्ष 50 लाख बराबरको ओडा गौरवको योजना थियो होइन। गत साल हामीले 30 लाख बराबरको एउटा योजना चाहिँ अनिवार्य सञ्चालन थियो प्रत्येक ओडामा भने अहिले पनि अनिवार्य 30 लाख चाहिँ हाम्रो छ। तर अब कतिपय कुराहरूमा जस्तो बाटो पिच गर्नु पर्यो, बाटो पिच गर्दाखेरि हामीसँग भएको स्रोत र साधनले गरिने पिचमा त्यस्तो खालको केमिकलहरू त्यस्तो खालको उहरू ल्याउन नसक्ने, त्यो पिच गर्दाखेरि जमिन तातिनु पर्ने होइन, त्यहाँ चाहिँ जमिन तातिएपछि मात्रै बाटो पिच हुन्छ भन्ने जुन अब सिस्टम हामी कहाँ छ र त्यो प्रक्रिया अगाडि बढाएको छ, त्यसले गर्दा फेरि वैशाख जेठ कुर्नु पर्ने, हरेक कुराले चाहिँ अलिक प्रभाव पार्दो रहेछ। मैले वीरेन्द्रनगरमा बसेर हेरिरहँदाखेरि अहिले त तपाईँको कतिपय कुराहरूमा
चुनौती हेर्दाखेरि काम सक्ने भन्दा पनि गुणस्तरीय काम गर्ने भन्ने चाहिँ प्रमुख चुनौती होला होइन। धेरै जसो बजेटहरू सामाजिक विकासतर्फ भन्दा पनि योजनाका काममा चाहिँ बजेट लगाउने, सामाजिक विकासको पाटो त एउटा छुट्यो त्यो फरक कुरा होला, तर लगाएको बजेट पनि यो वर्ष त्यही काम गर्ने फेरि अर्को वर्ष त्यसैको मर्मतको लागि बजेट हाल्नुपर्ने स्थिति भयो भने त हामी फेरि कहाँ पुग्ने? त्यही भएर गुणस्तरको काम गर्नलाई अलिकति अध्ययन होइन त्यो स्थलगत अनुगमन त्यसपछि स्थलगत अध्ययनको कुरा तिनी कुराहरूलाई पनि अलिकति विचार गर्नुपर्छ होला. जस्तो असारको कुरा हुँदाखेरि बालुवा बन्द गर्ने उता खोलामा ढुङ्गा गिटी ल्याउन नपाइने असारमा फेरि काम गर्ने अनि ठेकदारले मैले समयमा पाएन भन्ने काम समयमा नगर्ने अथवा बजेट बढाउनु पर्यो तपाईँहरूले भनेर दुइटा बिचमा बार्गेनिङ हुने यस्ता धेरै कुराहरू छन्.
यस्तो कुरा चाहिँ तपाईँले भन्नुभयो होइन समग्र देशको विकास अथवा यसको लागि त कि हाम्रो सार्वजनिक खरिद प्रक्रियाहरू ऐन नियमहरू पनि चेन्ज गर्नुपर्छ कि यति झन्झटिलो छ नि. असारको महिना लागिसकेपछि गिटी बालुवा निकाल्न मिल्दैन होइन त्यो एउटा पालिका अथवा एउटा ठाउँबाट भन्दा पनि त्यो नेपाल सरकारको ऐन हो त्यसलाई संशोधन नेपाल सरकारले नै गर्नुपर्छ त्यो बाध्यात्मक अवस्था त्यहाँनिर छ. अनि अर्को कुरा चाहिँ तपाईँको यो अब जस्तो टेन्डर हुन्छ होइन टेन्डर भइसकेपछि गुणस्तरीयता हुनुपर्छ. जस्तो वीरेन्द्रनगरमा सञ्चालन भएका धेरै योजनाहरू छन् कति संघीय सरकार अन्तर्गत छन् कति प्रदेश सरकार अन्तर्गत छन् कति स्थानीय तह अन्तर्गत छन्. जस्तो हामी स्थानीय तहको जनप्रतिनिधिले अधिकतम प्रयास के हुन्छ भने हाम्रो हामीभन्दा माथिल्लो निकायबाट सञ्चालन हुने योजनालाई चाहिँ सक्दो सहयोग स्थानीय तहबाट गर्ने त्यहाँ स्थानीय तहमा देखिएका विवादहरू समाधान होस् अथवा उहाँहरूलाई अन्य कुराहरू हुन् हाम्रो सपोर्ट हुन्छ. तर त्यो योजनाहरूमा न हामी जाँच पास गर्छौँ न हामीले चाहिँ त्यो योजना टेन्डर प्रक्रियालाई चाहिँ कुनै एक्सन लिन मिल्छ. त्यस्तो अवस्थामा संघीय सरकार र प्रदेश सरकारले आफ्नो योजनालाई अझ बढी ध्यान दिन सकेको खण्डमा पनि त्यो सहज हुन्छ जस्तो लाग्छ होइन. अब अर्को कुरा के छ भने
चुनौतीको हिसाबले हेर्दा त फेरि स्थानीय तहलाई छ नि होइन
त्यो त किनभने बढी भन्दा बढी जो प्रत्यक्ष भेटघाट हुन्छ जोसँग बढी पहुँच पुग्छ त्यहाँ अपेक्षा पनि हुन्छ गुनासो पनि हुन्छ स्वाभाविकै हो फेरि सबैभन्दा बढी चाहिँ त्यहाँ छ. मलाई के लाग्छ भने तपाईँको यो टेन्डर प्रक्रियामा जान्छु सबैभन्दा लो जसले हाल्छ उसलाई टेन्डर पर्ने हुन्छ कि तपाईँको एउटा चाहिँ इन्जिनियरले ल 100 रुपियाँमा यो काम बन्छ भन्छ होइन तर ठेक्का हाल्ने बेला म 50 रुपियाँमा बनाउँछु भने उसलाई टेन्डर दे भन्छ. अब भन्नुहोस् कि त इन्जिनियरको त्यो इस्टिमेट फेल हुनुपर्छ रङ हुनुपर्छ कि चाहिँ ठेकदारको त्यो जुन टेन्डर बिट गर्छ यसबाट गुणस्तरीय काम हुन्न भन्ने कुरामा कन्फर्म हुनुपर्छ कि यो कुरालाई चाहिँ अब सरकारले पनि ध्यान दिनुपर्छ. धेरै फोरमहरूमा हामीले यो कुरा उठाइसकेका छौँ यो राष्ट्रिय लेभलका फोरमहरूमा पनि यो प्रक्रिया जबसम्म मिडमा आउँदैन होइन फुलमा पनि होइन लोमा पनि होइन मिडमा चाहिँ यतिले बन्न सक्छ है भन्ने तहसम्म जब आउँदैन तबसम्म चाहिँ धेरै हदसम्म गुणस्तरीयका कुराहरू यसले पनि प्रभाव पारेको हो कि भन्ने खुल्लम खुल्ला भन्दाखेरि कहिले काहीँ कुरा गर्दाखेरि खुल्ला कुरा पनि गर्नुपर्ने हुन्छ होइन त्यो एउटा महसुस छ भने अर्को कुरा चाहिँ हामी जो जहाँ छौँ त्यही इमान्दार बनौ न होइन. हाम्रो आम निर्माण व्यवसायीहरू हुनुहुन्छ उहाँहरूको महत्त्वपूर्ण भूमिका हुन्छ के कारण हो काम ढिलो हुन गएको त्यो प्रष्ट रूपमा भन्नु पर्यो. स्थानीय तहबाट के सहयोगको अपेक्षा छ उहाँहरूले त्यो भन्नु पर्यो. हामीले के सहयोग गर्न सक्छौँ गर्नु पर्यो तर ठाउँको विकास त हाम्रो हो नि हामी सबै मिलेर गर्नुपर्छ भन्ने कुरा इमान्दारिता हामी सबैले देखाउन सक्यो भने पनि केही चेन्ज हुन्छ कि जस्तो चाहिँ लाग्छ.
जस्तो यो काम र योजनाका कुरा गर्दाखेरि फेरि सँगसँगै जोडिने उपभोक्ता समिति हो होइन. अब हाम्रो उपप्रमुखजीले पनि भनिसक्नुभयो हामीले तालिमको व्यवस्था गराएको थियौँ उहाँहरूलाई तालिम दिन सक्षम बनाउने कुरा भनेर. उपभोक्ता समितिहरूलाई हेर्दाखेरि यो आर्थिक वर्षको उहाँहरूको काम उहाँहरूले गर्नुभएको कुरा हेर्दाखेरि कतिपय अवस्थामा उहाँहरूले काम गरिसकेपछि भुक्तानी लिने प्रक्रियाका कुरा अनि कागजी कुरा उहाँहरूले ल्याएका सामानहरू बुझाउने कुरा ती सबै कुराहरू छन् नि. यिनी कुराहरूमा कहीँ न कहीँ कता न कता चुकेको उहाँहरू आफै पनि अनुभिज्ञ भएको प्रक्रिया नजानेको अनि समितिहरूमा एउटा उपलब्धिको रूपमा हेर्दा महिला सहभागिता बढेको तर महिलाहरूले फेरि त्यो बजेटहरूको कुरा त्यो डिजाइन गर्न अथवा पढ्न नजानेका कुराहरू यस्ता धेरै समस्याहरू छन् होइन. यसलाई यहाँले कसरी हेर्नु भएको छ?
पहिलो कुरा त इस्टिमेटहरू जति पनि भन्छन् योजनाहरूको इस्टिमेट भन्दाखेरि नै भाषागत समस्या छ होइन. अङ्ग्रेजी भाषामा चाहिँ इस्टिमेटहरू बनिराखेका हुन्छन् उपभोक्ता समितिहरू सबै त्यो भाषासँग नजिक हुनुहुँदैन होइन. त्यसले गर्दा त्यहाँ नै बुझाइमा समस्या परिहाल्छ. र दोस्रो कुरा आइसकेपछि जुन खालको एउटा उपभोक्ता समिति गठन गर्दाखेरि एउटा जनसहभागितामूलक हुनु पर्थ्यो अलिक व्यापक प्रचार प्रसार गरेर कम्तीमा पनि 7 दिन अगाडि नै उपभोक्ता समिति गठन गर्नुभन्दा अगाडि जानकारी गराउने भनेर कार्यविधिमै उल्लेख गरेको हुन्छ. त्यो उपभोक्ता समिति गठन गरेर त्यस्तो खालको प्रक्रिया अपनाइएको पाइँदैन. अब त्यो नभएपछि के हुन्छ भन्दा फेरि पनि अलिकति पहुँचवाला होइन अब राजनीतिक दलसँग नजिक भएका जनप्रतिनिधिसँग नजिक भएका त्यस्तो खालको उपभोक्ता समितिहरूमा प्राय चासो पनि उहाँहरूले नै गर्नुभएको हुन्छ र उहाँहरू नै त्यो उपभोक्ता समितिको नेतृत्व पङ्क्तिमा पुग्नुहुन्छ. त्यो पुगिसकेपछि अलिकति उपभोक्ता समितिहरूमा पनि कस्तो छ भने अलिकति यो यतिकै भइहाल्छ कि भन्ने खालको एउटा उपभोक्ता समितिहरूमा पनि त्यस्तो छ. र अर्को कुरा जति बिल भरपाईहरू जति प्रक्रियाहरू पुरा गर्नुपर्छ नि त्यो प्रक्रिया गर्ने कुराहरूमा अझै पनि जति जान्नु पर्थ्यो जति सिक्नु पर्थ्यो त्यति सिकिसकेको जस्तो लाग्दैन मलाई। त्यसैले पनि त्यो चाहिने कागजातहरू होइन, जस्तो कतिपय बेलामा हामीले सार्वजनिक परीक्षण गर्नुपर्ने हो, जस्तो सूचना बोर्डको कुरा होला भनौँ न, हामी कम्तीमा पनि तीन पटक सार्वजनिक परीक्षण गर्नुपर्ने भन्ने छ सबै उपभोक्ता समितिहरूमा। यदि हामीले त्यो तीन पटकसम्म सार्वजनिक परीक्षण गरिदियौँ भने अनुगमन गर्न जाँदाखेरि चाहिँ एकदमै सजिलो, जस्तो उपप्रमुखजीको नेतृत्वमा अनुगमन समिति छ, त्यो सार्वजनिक परीक्षण उहाँले गरेर त्यो डकुमेन्टहरू सबै राख्नु भएको छ होइन, खरिद समितिले आफ्नो खरिद समितिले गरेको छ, सामाजिक परिचालन समिति होला होइन, लेखा समिति छ, त्यो सबै समिति उपभोक्ता समितिको मूल समितिभित्रका पनि उपसमितिहरूले पनि आफ्नो जिम्मेवारीपूर्वक काम गर्न सिकाउनका लागि चाहिँ अलिक अझै उहाँलाई क्षमता चाहिँ नपुगेकै हो जस्तो लाग्छ होइन। त्यो अब त्यो सँगसँगै इमान्दारिता पनि चाहियो होइन, इमान्दारिताको पनि कमी छ। कतिपय कस्तो छ भने, मानौ कुनै नगरपालिकाले मलाई पम्प सेट दियो, यदि त्यो पम्प सेट बिग्रियो भने त्यो नगरपालिकामै ल्याएर फालिदिने हो कि अथवा त्यहाँ बुझाइदिने हो कि के गर्ने हो भनेर धम्काउने खालको उपभोक्ता समिति पनि छ अहिले। तर त्यो त्यो छ भन्दैमा उहाँलाई अब त्यो ट्रेनतिर चाहिँ अब नगरपालिका अथवा सम्बन्धित निकायले चाहिँ त्यो सोच्न चाहिँ जरुरी छ।
क्षमतावान र सक्षम व्यक्तिलाई
सक्षम र इमानदार इमानदार
र कुनै पनि किसिमको दबाब
हजुरमा
नपरिकन उपभोक्ता समितिको गठन
हुनु पर्यो।
त्यो ठाउँको उहाँहरूले गर्न सक्ने नसक्ने, उहाँको क्षमता, उहाँको सबै योग्यता, इमानदारी त सबै हेर्नु पर्यो।
र अर्को कुरा के छ भने, सम्झौता चाहिँ टाइममा हुनु पर्यो। अहिले नगरपालिकाहरूको गुनासो के देखिरहेको छु भने, मैले कतिपय स्थानीय तहमा जाँदाखेरि जस्तो योजनाहरू साना साना योजनाहरू भए, योजना धेरै भए होइन, हामीसँग मानव स्रोत साधन चाहिँ एकदम कम भयो, त्यसले गर्दाखेरि सबै ठाउँमा पुग्न सकिँदैन, टाइममा हामी त्यो सम्झौता गर्न सक्दैनौँ, अनुगमन गर्न सक्दैनौँ, फोरफार गर्न सक्दैनौँ भन्ने खालको त्यस्तो गुनासो छ। अब त्यो गुनासो आइसकेपछि अब त्यसलाई समाधान गर्नको लागि त अब यो आर्थिक वर्षमा त हामीले सोच्नु पऱ्यो नि त, सधैँ त्यही गुनासो भनिराखेर त भएन, अब त्यही गुनासोमा टेकेर त्यही समस्यामा टेकेर अब समाधानका उपाय के हुन् त, त्यसरी पनि जानुपर्छ जस्तो लाग्छ मलाई।
उपप्रमुखजी, जस्तो विराटनगर नगरपालिकाको कुल बजेट मध्येमा यहाँहरूले लक्षित वर्गका लागि र सामाजिक विकासमा पनि छुट्याउनु भयो होला, यसभित्रबाट यहाँले लक्षित वर्गका लागि कति बजेटहरू छुट्याउनु भएको छ?
बजेट अब यति भन्दा पनि करिब 5 करोडको हाराहारीमा हाम्रो लक्षिततर्फ ओडा सहितको चाहिँ तपाईँको सामाजिक क्षेत्रको बजेट भनौँ न, शिक्षा स्वास्थ्य सहितको सबै कुराहरूको त्यो बजेट थियो, र त्यो लक्षित वर्गको बजेटलाई हामीले विकास विशेष गरेर यो सिप विकास सँगसँगै आय आर्जन दिने खालको कार्यक्रम लगाउनु पर्छ पनि भनेका थियौँ। यद्यपि हामीले वीरेन्द्रनगरबाट महिला स्वरोजगारको लागि 2-1 करोड पनि पैसा छुट्याएको थियो होइन, यो चोटि हामीले के गर्यो भन्दा अलिकति सुरुमा अलमल पनि जस्तो भयो कसरी सञ्चालन गर्ने भनेर, हामीले छुट्याइसकेपछि रकम जुन एउटा चाहिँ एउटा ठुलो अभियान सहितको रकम थियो, त्यो रकमको हरेक हिसाब किताब चाहिँ आम मानिस जसले पनि खोज्नुहुन्छ नि कहाँ लगानी भयो भन्दा यहाँ लगानी भयो भन्ने देखिने गरी कार्यविधि बनाएर जाउँ न त होइन, कार्यविधि बनाइसकेपछि कसरी सञ्चालन गर्ने कसरी के गर्ने भन्ने कुरालाई जाउँ न, जस्तो हामीले 3 किसिमले छुट्याएका थियौँ। एउटा चाहिँ अब यो नगरपालिकाबाट नै केही उत्पादन गर्ने, विशेष गरेर यो घरेलु ढाकालाई हामीले अलिकति स्वरोजगारमूलक तरिकाले सुरु गर्यौँ। यहाँ चाहिँ करिब 22-23 जना महिला दिदी बहिनीहरू अहिले पनि काम गरिराख्नु भएको छ, उहाँहरूले उत्पादन हामीले महिनामा 7,000 चाहिँ उहाँहरूलाई दिने होइन, र जति बुन्नुहुन्छ त्यो बुनेको हिसाबमा चाहिँ उहाँहरूलाई थप रकम चाहिँ दिएर 14-15 हजारसम्मको उहाँहरूलाई गराउने, र अरू नयाँलाई पनि सिकाएर करिब 50-60 जना महिला दिदी बहिनीलाई एकै ठाउँमा राखेर त्यो व्यावसायिक तरिकाले अगाडि बढ्ने वातावरण हामीले गराइदियौँ भने भोलि बजार पनि उहाँहरू खोज्नुहुन्छ, त्यसलाई एउटा व्यावसायिक फर्मको रूपमा चाहिँ सुरुवात गर्नुपर्छ भनेर त्यो सुरु गरेका छौँ। अर्को एउटा अटो व्यवसायलाई हामीले तालिम दिएर सुरु गर्यौँ, सुरु गर्दा हामीले 30 जना मागेका थियौँ, बल्ल बल्ल 22 जना जति आउनुभयो, त्यो धेरैचोटि रेडियोबाटदेखि लिएर विज्ञापन गर्यौँ, खुल्ला रूपमा गर्यौँ, 22 जना आउनुभयो, सिक्नुभयो, सिकिसकेपछि हामीले कार्यविधि बनायौँ होइन, नगरपालिकाले अनुदान कति दिने, ऋण कति दिने, उहाँले आफ्नो लगानी कति हुने, यद्यपि त्यो सबै व्यवस्था नगरपालिकाले गर्नुपर्छ, यति समयमा तिर्नुपर्छ भन्दा 15 जना दिदी बहिनीले चाहिँ हामी चलाउँछौँ भनेर आउनुभयो। अब नगरपालिकाले त्यो व्यवस्था गरिसकेपछि फेरि लाइसेन्सको प्रक्रियामा अगाडि बढाउनु पर्यो होइन, फेरि लाइसेन्सको प्रक्रियामा हामी उहाँहरूलाई अगाडि बढाउँदाखेरि त्यो उहाँहरूसँग भएको जुन त्यो क्यालकुलेटको बजेट थियो त्यो बजेट चाहिँ त्यसरी हाम्रो त्यो भनौँ न अटोको चाहिँ रहन गएको छ। किन रहन गएको छ भन्दा उहाँहरू पाउनुहुन्छ, तर प्रक्रिया चाहिँ हामीले सिप सिक्नु सिक्ने बित्तिकै उहाँहरूलाई दिने
भन्ने कुरा पनि भएन, एउटा आधिकारिक रूपमा दिनु पर्यो। भोलि नगरपालिकाले सञ्चालन गरेको महिला स्वरोजगार अन्तर्गत अटो व्यवसायमा लागेका दिदीबहिनीको लाइसेन्स भएन भने त कुनै घटना घट्यो त्यही समस्या हुन्छ फेरि। त्यस कारणले उहाँहरूलाई लाइसेन्सको प्रक्रियामा हामीले अस्ति नेपालगञ्ज लगेर पनि लाइसेन्स दिनेसम्मको त्यो व्यवस्था गरिदिउँ भने केही महिलाले सञ्चालन गरेका सहकारी मार्फत हामीले सानो रूपमा त्यो सुरुवात गरेका छौँ। हामीले के भनेका छौँ भने सानो सानो रकम हामी साझेदार गर्दैछौँ। यो साझेदार गरेको रकम तपाईँहरूले तालिम गरेर छोड्ने होइन कि जति जनाले अहिले यो व्यवसाय गर्छौँ भनेर लाग्नु भएको छ तपाईँहरूलाई चाहिँ नेक्स्ट इयर पनि हामी तपाईँलाई नै सपोर्ट गर्छौँ र तपाईँहरू व्यवसायमा आउनुपर्छ, चाहे थोरै किन नहोस् धेरै सङ्ख्यामा भन्दा पनि थोरै सङ्ख्यामा अगाडि लगाउँ भनेर केही चाहिँ अलिकति यो ब्युटी पार्लरलाई पनि हामीले थोरै समेट्ने प्रयास गरेका छौँ। किन भन्दा यो बढ्दो सहरीकरणको हो, केही दिदीबहिनीहरू सिप सिक्नु भएको छ, अब उहाँहरूलाई ठ्याक्क एकै ठाउँमा बसेर पाँच सातजना आठ दसजना जति दिदीबहिनी एकै ठाउँमा बसेर त्यो व्यवसाय सञ्चालन गरेर एउटा ट्रायलको रूपमा हेरौँ न त कस्तो हुन्छ भनेर त्यहाँ पनि सुरुवात गरेका छौँ र एउटा विधिवत रूपमा कार्यविधि बनाएर कहाँ कति के गा छ भन्ने कुरा प्रष्ट रूपमा देखिने गरी हामीले भर्खरै सुरुवात गरेका छौँ, यसलाई निरन्तरता पनि अगाडि बढाएका छौँ।
जस्तो खेमजी अब यहाँहरूले सरस्वती हेर्दाखेरि पछिल्लो समय धेरैवटा स्थानीय तहहरूमा बेरोजीको रकम देखिएको अनि नागरिकहरूमा अलिकति निराशा देखिएको यहाँले त्यसरी हेर्नु भएको छ।
अब अहिले जस्तो अस्ति मात्रै पनि पत्र पत्रिकाहरूमा सुर्खेत लगायत कर्णाली प्रदेशमै अब महालेखा परीक्षकको प्रतिवेदन अनुसार धेरै रकम बेरुजु आएको छ भन्ने कुराहरू आएको छ, होइन छ्यापछ्याप्ती नै छ। तर अब यो बेरुजु रकम एक किसिमको अब त्यो भ्रष्टाचार नै त हो, अहिले नै भन्न मिल्दैन, होइन त्यो जस्टिफाई नहुँदासम्म भ्रष्टाचार चाहिँ त्यो होइन। बेरुजु कसरी हुन्छ त भन्दा जुन हामीसँग विभिन्न खालका आर्थिक ऐन नियमहरू छन्, सार्वजनिक खरिद ऐन 2063 छ, त्यस्तै गरी स्थानीय सरकार सञ्चालन ऐन छ, विभिन्न ऐन नियमहरू बनाएको छ स्थानीय सरकारलाई सञ्चालन गर्नका लागि। र त्यो स्थानीय सरकार सञ्चालन ऐन त्यो सञ्चालन गर्न लागि बनिएका चाहे त्यो स्थानीय तहले आफ्नै तहबाट बनाएका हुन् चाहे केन्द्र सरकारले बनाएका हुन्, ती सबै नीति नियमहरूलाई पालना नगरेर जुन खालका खरिद प्रक्रियाहरू गरिएका छन् काम गरिएको छ होइन जस्तो खालको ती खालको दस्तावेजहरू अथवा त्यस्तो डकुमेन्ट्सहरू पुगेन भने चाहिँ त्यो बेरुज हुन्छ। जस्तो हामीले के भन्यौँ भन्दा प्रक्रियामा हामी चुक्यौँ, हामीले चाहिँ स्थानीय जनसहभागिताबाट मान्छेबाटै बाटो खनाउने भनेका छौँ, होइन खनाउनु पर्ने हाम्रो सबै डकुमेन्ट होला, तर खनायौँ हामीले केबाट जेसिबीबाट खनाउँ, अनि त्यति बेला जेसिबीको
खर्च बढी
खर्च चाहिँ काम एकातिर भयो, डकुमेन्ट हामीले एकातिरको पेस गर्यौँ भने अनि त्यो चाहिँ बेरुजु त्यहाँनिर गएर बेरुजु भनेर ठोकिने हो। अनि त्यसले गर्दा एक खालको अनियमितता चाहिँ हो, सिस्टमलाई फलोअप नगरेको चाहिँ हो, होइन अब तर सबै अब यो प्रमाणित नहुँदासम्म यसको अब कति 35 दिनभित्र सपोर्टेड डकुमेन्ट पुर्याउनु पर्ने लगायतका विभिन्न खालको नियम छ, यसको त्यो पुरा गर्यो भने अब त्यो चाहिँ भनौँ न सुध्रिन सक्ने चाहिँ हुन्छ।
जस्तो वीरेन्द्रनगर नगरपालिकामा पनि छ बेरुजी,
बेरुजु भनेर महालेखाको जुन त्यो प्रतिवेदनमा केही देखिएको छ। म बेरुजु भनेको भ्रष्टाचार होइन भन्ने कुरामा हामी सबैभन्दा कन्फर्म हुनुपर्छ। यद्यपि खेम सरले भनेको जस्तो एउटा काम गर्ने भनेको अर्कै काम गरेको भन्ने त्यो पनि, तर वीरेन्द्रनगर नगरपालिकाको सवालमा हामीले सूत्रबाट पनि काम गरेका छौँ, होइन पहिला इन्ट्री भइसकेका छ सबै के काम गर्ने भन्ने छ त्यही त्यही काम नै हुन्छ, सभाले पास गरेको काम नै हुन्छ। र यदि त्यसलाई रकमान्तर गरेर फरक काम गर्नुपर्ने परिस्थिति पर्यो भने त्यसलाई फेरि सभाले पास गर्छ र सभाले पास गरेको काम गर्दाखेरि त्यसलाई चाहिँ फरक भयो भन्न मिल्दैन, होइन। र यो बेरुजुमा जस्तो गत साल हाम्रो अलिकति केही रकम बेरुजु कसरी देखियो भन्दा जुन हामीले महालेखा ले चाहिँ यो प्रत्येक ओडाबाट भुक्तानी दिन नमिल्ने भन्ने एउटा चाहिँ नर्म्स भयो मान्नुहोस्, होइन। वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बोर्डले के पास गर्यो भने जस्तो 5 लाख भन्दा मुनिको रकम जुन हुन्छ त्यो रकमलाई चाहिँ ओडाबाट भए पनि पेस्की जस्तो आधा काम गर्यो रनिङमा चाहिँ दिन मिल्ने र उसले अन्तिम बिल भुक्तानी गर्दा चाहिँ सबै डकुमेन्ट चाहिँ कार्यालयले दिने भनेर हामीले निर्णय गर्यौँ। अब 15 नम्बर 16 नम्बर 14 नम्बरबाट तपाईँको सानो सानो 1 लाख 2 लाख रुपियाँ तपाईँको ओडाबाट प्रत्येक चोटि चाहिँ नगरपालिकामा भन्दा ओडागत रूपमा चाहिँ त्यहाँ ओडा सचिव र कार्यालयको एकजना कर्मचारीको नाममा खाता खुलेको छ, त्यो खातामा पेस्की स्वरूप नगरपालिकाले हालिदिन्छ र उहाँहरूले त्यहाँबाट बुझ्नुहुन्छ र अन्तिम फरफार चाहिँ नगरपालिकाबाट हुन्छ। त्यो किन गरेका थियौँ भन्दा सहजताको लागि गरेका थियौँ। अब सबैजना मान्छेलाई सानो 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 काममा पनि नगरपालिकामै ल्याएर भिडभाड गराएर आज हुने काम एक हप्तापछि गराउनु भन्दा आफ्नो आफ्नो प्रत्येक ओडामा ओडा कार्यालय छन्, होइन, प्रत्येक ओडाबाट सेवा प्रवाह सुरु भइसकेको छ भने त्यो सानो कामको पनि नगरपालिकाले सिस्टमबाट बिल भुक्तानी गरिदियो भने सजिलो हुन्छ भनेर त्यो हामीले गरेका थियौँ। महालेखाले त्यो गरिसकेको कुरा चाहिँ यो मिल्छ या मिल्दैन भन्ने कुरा महालेखा पनि अलिकति त्यो खालको कन्फ्युज जस्तो उसले देखाएको थियो र केही डकुमेन्टहरू हुन्छ नि त्यो डकुमेन्टहरूलाई पनि टाइममा नआइपुगेको ओडाबाट भन्ने खालले चाहिँ अलिकति प्रश्नचिन्ह उठाएको थियो। अहिले हामीले यो नगरसभासम्म आइपुग्दाखेरि सबै कुरा हेर्दा सबै कुरा सिस्टमबाट चाहिँ खर्च भएको छ, निर्णय गरे खर्च भएको छ कि महालेखाले किन बेरुजी निकाल्यो। कहिलेकाहीँ चाहिँ म एउटा स्थानीय तहको प्रतिनिधि भएको नाताले मलाई के लाग्छ भने अब यो महालेखा विरुद्ध पनि हामीले पनि केही सुरु गर्नुपर्छ कि होइन। यद्यपि ओडाबाट त्यो कुरा फरफार गर्दा आम नागरिकलाई सहज हुन्छ भनेर जसले बजेट विनियोजन गर्यो नि जस्तो सशर्तको त हामीले गर्न पाउँदैनौँ, तर पुँजीगत खर्च निशर्त रूपमा भएको खर्चलाई के अरे बजेटलाई हामीले जुन विनियोजन गर्ने अधिकार राख्छौँ भने त्यसलाई एउटा सिस्टममा लगेर फरफार यसरी गर्दा नागरिकलाई सहज हुन्छ भन्ने राइट पनि त स्थानीय तहले राख्न सक्छ। फेरि स्थानीय तहले निर्णय गरे कार्यपालिकाको बोर्डले स्थानीय सरकारको एउटा बोर्डले निर्णय गरेर यो प्रक्रियाबाट हामीले चाहिँ भुक्तानी दिँदाखेरि आम नागरिकलाई सहज हुन्छ भनेर गरेको कुरा पनि उसले किन बेरुजुको रूपमा प्रश्न उठाउने भन्ने हाम्रो प्रश्न पनि अहिले महालेखापट्टि छ क्या होइन। त्यस कारणले अहिले हामीले यो नगरसभामा सबै कुराहरू हाम्रो लेखा समितिले पनि हेर्यो त्यो बेरुजुको उसमा चाहिँ हामीले सबै हेर्दाखेरि करिब 5 लाख चाहिँ बेरुजुको रूपमा देखिएको छ अहिले र त्यसलाई पनि अहिले नगरपालिकाले कुन सिस्टमबाट खर्च भएको त्यो हेर्दैछ होइन। त्यसकारण सिस्टमभन्दा बाहिर त यद्यपि हामी गएका थिएनौँ, हामी निर्णय प्रक्रिया गरेरै काम गरेका थियौँ, तर हाम्रो निर्णयलाई पनि महालेखाले अलिकति यो मिल्छ कि मिल्दैन भने आउनाले केही त्यहाँ समस्या चाहिँ देखियो होइन। हो यो रूपमा हामी जान चाहेको हो र अलिकति चाहिँ यो सिस्टमबाट जाँदा भोलि गाह्रो हुन्छ कि भन्ने महालेखाले त्यहाँनिर प्रश्न उठाएर हामीलाई त्यो गरेको छ। तर अहिले हामीले सबै कुरा गर्दाखेरि त्यो जे खर्च भएको छ त्यो पनि सही हो, जसरी खर्च भएको छ त्यो निर्णय प्रक्रियाबाटै भएको छ। त्यस कारणले यो कुरालाई हामी अगाडि बढाउँदैछौँ र त्यो आवश्यक डकुमेन्टहरू पुरा भयो भने त्यो चाहिँ बेरुजु अन्तत हामीले यो वर्षमा चाहिँ त्यो बेरुजुको कुनै पनि रकम नदेखाउने गरी सबै डकुमेन्ट पुरा गर्नुपर्छ भन्नेमा चाहिँ छौँ।
जस्तो खेमजी, अब पछिल्लो समय हेर्दाखेरि नागरिक समाज संस्थाहरू अलिकति सुस्ताए, नागरिक समाज संस्थाहरूलाई पनि राजनीतिले छोयो, कोही कता आस्थामा ढल्किने होइन र त्यो विरुद्धमा कुराहरू नउठाउने भएर पनि कामहरू प्रभावकारी हुन सकेनन् भन्ने एकतर्फी गुनासो पनि एउटा ठाउँमा छँदैछ। अब तपाईँहरूको ठाउँबाट हेर्दाखेरि नागरिक समाज संस्थाले हाम्रो स्थानीय तहहरूलाई बनेका योजना बजेट होइन समयमा खर्च गर्ने, समयमा राम्रो काम गर्ने र अलिकति व्यवस्थित बनाउनका लागि कस्तो खालको भूमिका चाहिँ खेल्नु पर्ला, सञ्चार माध्यमले पनि नागरिक समाज संस्थाले पनि?
यति बेला अब नागरिक समाज र अब सञ्चार माध्यमहरू अब स्थानीय सरकारलाई चुस्त दुरुस्त र अलिक सबल बनाउनलाई लाग्न जरुरी छ र त्यो लाग्नका लागि स्थानीय सरकारले पनि केही भूमिकाहरू नागरिक समाज सञ्चार माध्यमहरूलाई दिन चाहिँ जरुरी छ र कतिपय अहिले अब केही नागरिक समाजहरू र पत्र पत्रिका अथवा त्यसको पनि केही समस्याहरू छन्। हामी धेरै जसो के छ भने जिल्ला केन्द्रित भएर बसिराखेका छौँ होइन, त्यस्तो खालको देखिन्छ। तर स्थानीय तह भनेको मानौँ यहाँको लागि वीरेन्द्रनगर मात्रै होइन, होइन सुर्खेत जिल्लाकै यसमा भने 9 स्थानीय तहमा गयो भने नागरिक समाजको भूमिका केही पनि त्यहाँ देख्दैन होइन। केही सङ्घ संस्थाहरू मार्फत त्यस्तो केही कार्यक्रमहरू गरेको छ, एक्टिभिटी वाइज त्यस्तो कामहरू भएको छ, तर समग्रतामा एउटा सुशासनसँग सम्बन्धित कुराहरू एडभोकेसी गर्ने होइन त्यसको पैरवी गर्ने खालको अझै एकमुष्ट रूपले त्यसरी लाग्न सकिएको छैन होइन, त्यो चाहिँ सत्य नै हो। तर पनि जतिसुकै अब स्थानीय तहले पनि त्यस्तो खालको केही भूमिकाहरू होइन हामीसँग त्यस्तो छ, जस्तो सुशासन कार्यविधि बनाउने कुराहरू होला होइन, कतिपय ठाउँमा सुशासन कार्यविधि छैन होइन, सार्वजनिक परीक्षण गर्ने अथवा त्यस्तो सार्वजनिक जस्तो सार्वजनिक सुनवाई गर्ने सामाजिक परीक्षण गर्ने त्यस्तो खालको प्रक्रिया अझै त्यति भनौँ न विधिवत रूपले चलेको छैन। त्यस्तो बेलामा पनि अलिकति भनौँ न योग्य मान्छेहरू अलिकति त्योसँग सम्बन्धित विज्ञता राख्ने नागरिक समाजहरू पत्र पत्रकार सञ्चार माध्यमहरू मार्फत यसलाई अलिकति व्यापकता गर्न सकेको खण्डमा चाहिँ समग्रतामा होइन सबैको उद्देश्य चाहिँ भनौँ न अहिलेका जति पनि जनताका अपेक्षाहरू छन् ती अपेक्षाहरूलाई सकेसम्म पुरा गर्नुपर्छ भन्ने नै सबैको अपेक्षा त्यो भनौँ न उद्देश्य चाहिँ त्यही नै हो। त्यसले गर्दा सबैको सबैतिरबाट समन्वयात्मक भूमिकाबाट मात्रै जान सकिन्छ र त्यस कारण पनि अब स्थानीय सरकारले पनि अब नागरिक समाज पत्रकारहरूको भूमिकालाई केही सहयोग भनौँ न त्यस्तो खालको ठाउँहरू दिने र नागरिक समाज र मिडियाले पनि अब केही राम्रा कामहरू पनि भएका छन्, स्थानीय सरकार अन्तर्गत पनि राम्रा कामहरू पनि भएका छन्, राम्रा कामहरूलाई पनि नमुनाको रूपमा होइन त्यस्तो किसिमको यहाँ चाहिँ यस्तो भएको छ भनेर त्यसलाई उदाहरणको रूपमा त्यस्तो प्रस्तुत गर्न सक्ने खालको त्यस्तो आँटहरू पनि गर्यो भने त्यो चाहिँ अरूलाई पनि सिकाइ हुनसक्छ होइन, त्यस्तो खालको चाहिँ देख्छु मैले।
हस्, यहाँ आइदिनु भयो, धेरै धेरै धन्यवाद।
हस्, बोलाउनु भयो, आफ्नो कुराहरू राख्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
यो छलफल सँगसँगै आजका लागि कार्यक्रम आकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।